नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। गत बुधबार 10 गते रसुवाको सीमावर्ती क्षेत्रदेखि भोटेकोशी हुँदै त्रिशुली नदीको तटीय भूभागसम्म बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। पछिल्लो उपलब्ध विवरण अनुसार बाढ़ीमा परि 579 जनाको शव फेला परिसकेको छ भने अझै 1924 जना सम्पर्कविहीन रहेको तथ्याङ्क रहेको छ। खोज उद्धार र शव पहिचानको काम पनि जारी रहेको छ। यो विपत्ति केवल एउटा नदीमा आएको बाढ़ीको घटना मात्र अब रहेन। प्रारम्भिक विवरणहरूले हिमाली क्षेत्रमा हिमनदी बरफ तथा चट्टान खस्ने, त्यसबाट ठूलो परिमाणमा पानी, ढुंगा र माटो बग्ने तथा नदी प्रणालीमा अचानक अत्यधिक बहाव सिर्जना हुने सम्भावनातर्फ पनि संकेत गरेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमका विवरणमा पनि हिमाली क्षेत्रमा भएको ग्लेसियर पतन वा आइसरग जोड़िएको फ्ल्यास फ्लडको सम्भावना उल्लेख गरिएको छ। यसले जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र हिमताल तथा हिमाली भूभागको अस्थिरताबारे नेपालले अब अझै गम्भीर भएर सोच्नुपर्ने आवश्यकता देखाएको छ। बाढ़ीले मानव बस्ती मात्र होइन, सड़क, पुल, विद्युत आयोजना, व्यापारिक नाका र सीमावर्ती पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। विपदको यस घड़ीमा सबैभन्दा ठूलो प्राथमिकता बेपत्ताको खोजी, घाइतेको उद्धार, शवको पहिचान तथा व्यवस्थापन, विस्थापित परिवारलाई सुरक्षित आश्रय, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवा उपलब्ध गराउन हो। हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमनदी अस्थिर हुने र त्यसबाट तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढ़ी आउन सक्ने जोखिमबारे विज्ञहरूले लामो समयदेखि सचेत पनि गराउँदै आएका थिए। जोखिमको पहिचान मात्रै पर्याप्त हुँदैन, जोखिममुक्त क्षेत्रको निरन्तर निगरानी, पूर्व सूचना प्रणाली, स्थानीय समुदायलाई तत्काल सूचना पुग्ने संयन्त्र, सुरक्षित स्थानको पहिचान, नियमित अभ्यास तथा आपतकालीन उद्धार क्षमता पनि उत्तिकै आवश्यक देखाएको छ अहिलेको यो घटनाले। यो विपत्ति नेपाल एक्लैले सामना गर्नुपर्ने भन्दा पनि हिमालय क्षेत्रसँग जोड़िएका साझा जोखिमसँग पनि केन्द्रित रहेको छ। नेपाल, चीन, भारत लगायतका हिमाली क्षेत्रमा रहेका मुलुकबीच हिमनदी, हिमताल, मौसम तथा नदी बहाव सम्बन्धी तथ्याङ्क आदान प्रदान, संयुक्त जोखिम मूल्याङ्कन, पूर्व सूचना प्रणाली र विपदका बेला तत्काल सहयोगको संरचना आवश्यक रहेको पनि देखिएको छ। आजको अन्तरसंवादमा हामी भोटेकोशी बाढ़ी र यसले निम्त्याएको विपदबारे केन्द्रित भएर विपद व्यवस्थापनका विज्ञ व्यक्तित्व डाक्टर गंगालाल तुलाधरसँग कुराकानी गर्दैछौं। गंगालाल तुलाधरले विगतमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना र कानून निर्माणमा समेत आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। भोटेकोशीमा आएको यो बाढ़ी र यसले निम्त्याएको अकल्पनीय क्षतिलाई कसरी विश्लेषण गर्न सकिन्छ, यो अवस्थालाई कसरी हेर्ने?
तपाईँले पृष्ठभूमिमा धेरै कुराहरू भनिसक्नु भएको छ र म त्यो कुरा दोहोऱ्याउन चाहन्न। स्थिति तपाईँले पृष्ठभूमिमा भन्नुभयो जस्तै हो। हामी धेरै प्रकारको जोखिमबाट आक्रान्त मुलुकमा बस्छौ र हामीले यसको विकल्पमा अरू केही पनि गर्न सक्दैनौँ र हामी हाम्रै देशमा अनुकूलित भएर बस्नुको विकल्प छैन। त्यसैले अहिले भोटेकोशीमा आएको बाढीको कुराकानी गर्दाखेरि विभिन्न वैज्ञानिकहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहबाट पनि यसको खुबै महत्त्वका साथ, एकदमै चासोका साथ यसको अध्ययन अनुसन्धान गरिराख्नु भएको छ र दिनदिनै कुरा त त्यति धेरै फेरिएका छैनन्, तर कारण ठ्याक्कै यस्तो हो भनेर भन्ने खालको कुरामा पुग्न सक्नु भएको छैन। टिमोरेदेखि माथिल्लो भागमा निकै ठुलो हिमाली चाहिँ जुन क्षेत्रमा हुने स्वाभाविक जो प्रक्रिया हो, हिम पहिरो खस्ने, हिम नदी र हिमतालहरू फुट्ने र त्यस पछाडि तल्लो तटीय क्षेत्रहरूमा भीषण बाढी आउने र तल्लो तटीय क्षेत्रमा बसोबास गरेका मानिसहरू सबभन्दा बढी जोखिममा पर्ने, आक्रान्त हुने यो क्रमिक रूपमा भइरहेको गतिविधि हो। विगतमा हामीले इतिहासमा दर्ज गरेका अथवा त्यस्ता खालका घटनाहरूलाई मात्रै सम्झने हो भनेर भने पनि त्यो पर्याप्त हुन्छ। तर तुलनात्मक रूपमा अहिले हामीले जे देखेका छौँ यो हामीले कल्पना गरेको भन्दा निकै नै ठुलो, र त्यो भीमकाय अवस्थाको हामीले घटना चाहिँ अहिले बेहोरेका छौँ। एउटा साङ्ग्रो खोलामा समुद्र नै पसेको जस्तो गरिकन त्रिशुलीमा जुन महारौद्र रूप त्रिशुलीको हामीले देख्ने खालको स्थिति बन्यो, त्यसले क्षणभरमै बस्तीका बस्ती सखा पर्ने र हजारौँ मान्छेलाई त्यसले निल्ने कामहरू गर्यो। अब यो कुराहरू चाहिँ यो पछिका दिनमा पनि भयो भने के गर्ने होला भनेर अब हामी सतर्कताका पूर्वक अत्यन्त गम्भीरतापूर्वक चाहिँ त्यसको तयारीमा लाग्नुको विकल्प म देख्दिनँ। किनभनेदेखि अफगानिस्तानदेखि म्यानमारसम्म 2400 किलोमिटर हिमालय श्रृङ्खला पर्वतमाला छन् र त्यो मध्ये 800 किलोमिटरको पर्वतमाला हिम श्रृङ्खला नेपालमा पर्छ र त्यो चीन र नेपालको सीमा क्षेत्रमा रहेका यो हिमाली श्रृङ्खलामा श्रृङ्खलाका काखहरूमा हजारौँ ग्लासियर लेक, अघि तपाईँले भन्नुभयो यस्तै हिमतालहरू छन्। ती हिमतालहरू कुनै पनि बेला फुट्न सक्छन् भन्ने अध्ययनहरू योभन्दा अगाडि भएका छन्। इसिमोड र युएनडिपीले गरेको अध्ययन प्रतिवेदन अनुसार पनि 2315 भन्दा बढी चाहिँ त्यस्ता हिमतालहरू छन् आइडेन्टिफाइड भएका, पहिचान गर्न छन्। कुनै पनि बेला भ्रष्ट भयो भनेदेखि चाहिँ, फुट्यो भनेदेखि तल्लो तटीय क्षेत्र चाहिँ सर्वनाश हुन सक्ने सम्भावनाको बारेमा त्यसले त्यो अध्ययन प्रतिवेदनले देखाएको छ। त्यस आधारबाट हाम्रा सरकारको सम्पूर्ण निकायहरू, समाज, राजनीतिक दलहरू, नागरिक समाज सबै सचेत यो कुरामा हुनु पर्दछ। अहिले भुटेको सीमा आएको बाढी त्यस्तै हिमताल विस्फोटन पछाडि अथवा ठुलो हिम पहिरो खसेर हिम नदीहरू फुटेर हिमताल विस्फोटन भएर 81 आएको पानीले चाहिँ यो खालको चाहिँ विध्वंसमा चाह्यो भनेर भने भोलि अघि मैले भनिएका तालहरू फुट्दै तल्लो तटीय क्षेत्रहरूमा यस्तै खालको विध्वंस मचाउने हो भनेदेखि चाहिँ हामीले थामी नसक्नुको परिस्थिति चाहिँ भोग्नु पर्ने हुन्छ। त्यसो भएको हुनाले हामीले यसबाट हामीले गहिरो पाठ सिक्ने, यसबाट हामी अत्तालिने, आतंकित हुने, बढी चिन्तित हुने, केही गर्न सकिएन भनेर हात खुट्टा छोडिदिने त्यो खालको कुराहरू भन्दा पनि यसबाट गहिरो पाठ सिकेर आगामी दिनमा चाहिँ हामीले उचित खालको सावधानी अप्नाउनुको लागि के गर्नुपर्दछ त्यो सबै कुराहरू गर्नुपर्दछ। हामीले यस गर्नको यो कुराहरू गर्नका निम्ति हामीले संविधानमा व्यवस्था गरेका छौँ, संविधान अनुसार हामीले कानुन बनाएका छौँ, कानुन अनुसारको चाहिँ हामीले नीति रणनीतिहरू तय गरेका छौँ, नियमावलीहरू बनाएका छौँ, मापदण्डहरू बनाएका छौँ। अघि तपाईँले भन्नुभयो यस्तै हामीले प्राधिकरण जस्तो चाहिँ एउटा महत्त्वपूर्ण निकायहरू चाहिँ स्थापना गरेका छौँ, प्रधानमन्त्री नै आफै अध्यक्ष हुने गरिकन राष्ट्रिय परिषदको हामीले व्यवस्था गरेका छौँ, गृहमन्त्री चाहिँ प्रमुख हुने गरिकन अध्यक्ष हुने गरिकन राष्ट्रिय कार्यकारी समितिको व्यवस्था गरेका छौँ, साथै प्रदेशमा मुख्यमन्त्रीज्यूहरू चाहिँ प्रमुख हुने गरिकन अध्यक्ष हुने गरिकन प्रदेश स्तरको विपद व्यवस्थापन परिषद हामीले व्यवस्था गरेका छौँ, 753 वटैकै पालिका प्रमुखहरू चाहिँ अध्यक्ष हुने गरिकन स्थानीय विपद व्यवस्थापन समितिहरूको हामीले व्यवस्था गरेका छौँ, 6743 वडाहरूमा चाहिँ वडा अध्यक्षज्यूहरू चाहिँ अध्यक्ष रहने गरिकन चाहिँ वडा तथा सामुदायिक चाहिँ विपद व्यवस्थापन समितिहरूको पनि व्यवस्थापन गर्ने गरिकन चाहिँ हामीले अगाडि बढाएका छौँ भने विपद कोषहरू निर्माण गर्ने, त्यसमा नियमित रूपमा रकम राख्दै जाने, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कमसे कम आफ्नो राष्ट्रिय बजेटको, प्रदेश बजेटको, स्थानीय बजेटको 5% चाहिँ विपद व्यवस्थापनको लागि चाहिँ भनेर छुट्याउनु पर्ने जस्तो खालको प्रावधानहरू राखेर हामीहरू त्यो अभ्यासमा छौँ। र अभ्यासमा छौँ, 81 यस्तो खालको कुराहरू आउँछ। अब कहिले भूकम्पले चाहिँ हामीलाई आक्रान्त बनाउँछ, कहिले हिमताल फुटेर तल्लो तटीय क्षेत्र यसरी चाहिँ भयावह स्थितिमा हामीहरू चाहिँ पर्दछौँ, कहिले आगलागीका घटनाले हामीलाई चाहिँ आक्रान्त बनाउँदछ, कहिले चिसो लहर, चिसो हावाको लहर, कहिले चाहिँ तातो हावाको लहर, लु अथवा चाहिँ यस्ता खालका वर्षैभरि चाहिँ अनेकन किसिमका चाहिँ जलवायुजन्य विपद, भूकम्पीय जोखिमका विपद अनि बहुप्रकृतीय जोखिम विपद, बाढी पहिरोजन्य विपद, सडक दुर्घटनाका विपद, हरेक खालको विपदबाट चाहिँ हामी वर्षैभरि आक्रान्त भइराख्न पर्ने एउटा खालको हाम्रो नियति छ। र योबाट हामी कसरी मुक्त हुने भन्ने खालको कुरालाई चाहिँ सबैले एउटा होल अफ दि गभर्मेन्ट, होल अफ दि सोसाइटीको एप्रोचबाट सबैले सोचेर, सबैले हात उठाएर सहयोग गर्ने खालको कुराहरूमा चाहिँ गएर नै हामी यसलाई व्यवस्थापन गर्दै अगाडि बढ्न सक्दछौँ। र यसरी नै अहिले पनि अहिलेको विपद व्यवस्थापनको काम पनि भइरहेको म देख्छु। अहिले
यही सन्दर्भमा विपद त हामीले अब भोगी नै सकेका छौं, अब व्यवस्थापनको पक्ष पनि महत्वपूर्ण रूपमा रहेको छ। यहाँले भने जस्तै प्रकार सरकारले पनि निरन्तर त्यस क्षेत्रमा आफ्ना संयन्त्रहरू परिचालन गरेर घाइते भएकाहरूको उद्धार, त्यसै गरी बेपत्ता भएका व्यक्तिहरूको उद्धार गर्ने कार्य पनि गरिरहेको छ। त्यसै गरी सबलाई व्यवस्थापन गर्ने, पहिचान गर्ने कार्य पनि गरिरहेको छ। तथा यहाँले अघि भने जस्तै हामीले कुराकानी गरे जस्तै जुन घटना घट्यो यो एकदमै अकल्पनीय रूपमा घटेको छ र यसको व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ। विभिन्न नागरिक समाज र सरकारवालाहरूले जुन किसिमको तदारुकता देखाउनु भएको छ यसको पनि हामीले प्रशंसा गर्नुपर्छ। यति हुँदाहुँदै पनि हामीले अझै पनि यसलाई सही व्यवस्थापन गरेर अझै पनि अब टनेलहरूमा फँसेका व्यक्तिहरू रहेका कुराहरू, सूचनाहरू बाहिर आइरहेका, त्यसै गरी उद्धार गरिएका व्यक्तिको उपचारको कुरा पनि रहेको छ, त्यसै गरी विस्थापितहरूलाई पुनस्थापना पनि गर्नुपर्ने लगायतका धेरै कार्यहरू रहेका छन्। यो समस्याबाट कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ जस्तो यहाँलाई लाग्छ?
बाबुरामजी, तपाईँले नै अब धेरै कुराहरू चाहिँ नियमित यसको चाहिँ फलोअप गरिराख्नु भएको छ, तपाईँलाई धेरै सूचना पनि छ र त्यो सूचनाको आधारमा अघि जे खालको कुराहरू गर्नुभएको छ र अहिले सरकारले गरेका कामहरू चाहिँ प्रशंसनीय छन्। स्वयं प्रधानमन्त्रीजी पनि चाहिँ त्यो बाढीग्रस्त क्षेत्रको भ्रमणमा जानुभयो, गृहमन्त्रीजी त्यसरी नै लागिराख्नु भएको छ, सरकारका मन्त्रीहरू, सरकारका उच्च पदस्थ अधिकारीहरू सबै चाहिँ लागेका छन्। सेना शस्त्र प्रहरी र जनपद प्रहरी असाध्य मेहनतका साथ, असाध्य चाहिँ खतरा मोलेर भए पनि चाहिँ उहाँहरू चाहिँ जीवनको प्रवाह नगरिकन, आफ्नो मृत्युको समेत पनि प्रवाह नगरिकन जसरी लागिराख्नु भएको छ त्यो अत्यन्त प्रशंसनीय छ। र यसमा चाहिँ अब यो खोजमा हेलिकप्टर उडाएर चाहिँ जानुपर्ने र रेस्क्यु गर्नुपर्ने, तपाईँले भन्नुभएको जस्तो टनेलमा फँसेकाहरूलाई चाहिँ हाम्रो मात्रै प्रविधिले उहाँहरूलाई चाहिँ बाहिर रेस्क्यु गर्न नसक्ने खालको स्थिति भएपछि चीन र भारतसँग सम्बन्ध पनि हामीले चाहिँ अहिले समन्वय गरिरहेको कुरा विभिन्न सञ्चार माध्यमहरूमा आइरहेका छन् र त्यहाँभित्र 3 दिन 4 दिनदेखि फँसेका मान्छेहरूको त्यहाँको चाहिँ मनोविज्ञान के होला, उनीहरूसँग उनीहरू बाँचिन्छ कि मरिन्छ भनेर भन्ने जोसाँधमा चाहिँ त्यहाँ छन् होला, त्यस्तो खालको स्थितिका मानिसहरूलाई छिटोभन्दा छिटो रेस्क्यु गर्नुपर्ने, उद्धार गर्नुपर्ने पनि खाँचो एकातिर छ। अर्कोतिर चाहिँ जति मान्छे बाँचेका छन्, बाँचेकाहरूले आफ्ना प्रियजनहरू धेरै ठुलो सङ्ख्यामा गुमाएका पनि छन्, त्यस कारणले बाँचेका मान्छेहरूको साइकोलोजी, बाँचेका मान्छेहरूको अनुभव, बाँचेका मान्छेहरूको चाहिँ मनोविज्ञान हेर्दाखेरि अत्यन्त काहारी लाग्दो छ। मान्छेहरू अहिले चाहिँ त्यो सामान्य स्थितिमा फर्कन नसकेको चाहिँ त्यो चाहिँ अनेक खालका चाहिँ घटनाहरू हामीले देखिरहेका छौँ र अहिले प्रदेश सरकार लागिरहेको छ, स्थानीय सरकारहरू लागिरहेको छ, एक ठाउँबाट अर्को ठाउँसम्म चाहिँ विभिन्न माध्यमबाट मान्छेहरूलाई गन्तव्यमा पुर्याउनका लागि चाहिँ तल्लिन्छन्। सामूहिक रूपमा खाना खुवाउनका निम्ति विभिन्न सङ्घ संस्था पार्टीहरू चाहिँ र स्थानीय क्लबहरू आदि इत्यादि यी सबै आफ्नो ठाउँमा सक्रिय छन्। यी जम्मै खालको कुरा हुँदा हुँदै पनि जति हुनुपर्ने हो त्यति नभएको जस्तो देखिने, जुन समयमा हुनुपर्ने हो त्यसो नभएको जस्तो देखिने, र एक दिन होइन, दुई दिन होइन, तिन दिन यसरी बित्दै जाँदाखेरिको अवस्थामा झन् अर्को खालको भयावह स्थिति आउने, र कयौँ चाहिँ यो घटनामा मिसिङ छन् अथवा हराइरहेका छन् भन्नुको तात्पर्य उहाँहरू फर्किन सक्ने सम्भावना कम छ भन्ने नै हो। झन्झन झन्झन तलतिर यो तल्लो तटीय क्षेत्रतिरको कुराकानी गर्दाखेरि चाहिँ गोर्खा पूर्वी नवलप्रासी र चितवन सम्बन्धको कुराकानी गर्दाखेरि चाहिँ नदी किनारहरूमा थुप्रै मानिसका शवहरू लासहरू छेत विच्छेद अवस्थामा भएका समेतलाई चाहिँ सङ्कलन गर्नुपर्ने अहिले मुख्य चुनौती छ। अब त्यति मात्र होइन, अब त्यो चाहिँ अस्पतालमा पहिल्यै व्यवस्था गरिएका शव गृहहरू अहिले जम्मै भरिभराउ भइसकेका छन्। अब त्यो चाहिँ अरू चाहिँ के लासहरू अरू शवहरू झन् झन् फेला पर्दै गएका पनि छन्। अब तिनीहरूको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चाहिँ यति बेलाको असाध्यै ठुलो चुनौतीपूर्ण कुरा हो। हिजोदेखि चाहिँ सरकारले यतातिर चाहिँ अलिक ध्यान दिनुपर्छ भनेर हामीले पनि भन्यौँ, उहाँहरूले पनि त्यसरी चाहिँ सम्बन्धित निकायहरूले काम गरिरहेको स्थिति छ। म चाहिँ मैले चाहिँ के सुझाव दिएँ भनेर भने, अब यो सबै व्यवस्थापन गर्न सकिँदैन, केही दिनसम्म त राख्नै पर्यो मानिसहरूलाई देखाउनका लागि, उनीहरूका चाहिँ आफन्तहरूलाई प्रियजनहरूलाई देखाउनका लागि, त्यसको शनाखत गर्नका निम्ति उचित खालको पहिचानका निम्ति पनि यो गर्नु पर्यो। त्यसो भएको हुनाले अब कयौँ चाहिँ यसका यस्ता कोल्ड स्टोरेजहरू पनि हुन सक्दछन्, त्यस्ता स्टोरेजहरूको पनि प्रयोग गर्नु पर्यो। र अब चाहिँ के भने नि, ल अब यति गर्दाखेरि पनि अब सम्भव छैन, चिन्न सकिने स्थिति पनि छैन, धेरै दिन अब हामीले राख्न सक्ने स्थिति पनि छैन, अब यस पछाडि झन् अर्को खालको रोग व्याधि अर्को महामारी चाहिँ उत्पन्न हुन सक्ने सम्भावना छ भन्ने खालको कुरालाई चाहिँ राष्ट्रिय रूपबाट नि त्यसलाई एनाउन्स पब्लिक एनाउन्स गरेर उत्तराखण्डमा जस्तो गरिकन चाहिँ एउटा सामूहिक रूपमा शब्दाह गर्ने किसिमको व्यवस्था पो गर्ने हो कि भनेर पनि अब त्यसतिर चाहिँ सोच्नुपर्ने खालको चाहिँ परिस्थिति छ। र कयौँ नदी किनारा र त्यो अनासा का चाहिँ बस्तीहरूमा चाहिँ पशु चौपायाहरू पनि मरेका र मानिसहरूका शवहरू अझै पनि चाहिँ हिलोमा गाडिएर निकाल्न नसक्ने खालको स्थितिमा भएका र अब बिस्तारै दुर्गन्धहरू फैलिन थालेको र त्यसो गर्दाखेरि चाहिँ झन् महामारी पो फैलिने हो कि भन्ने खालको चाहिँ तहबाट पनि हामी सोचिरहेका छौँ भनेर सम्बन्धित अधिकारीहरूले भन्नुभएको छ हामीले बारम्बार कुरा गर्दा। त्यस कारणले एउटा विपद पछाडि अर्को विपद आउने जो यसको साइकल हो, यसको चरण हो, त्यो खालको कुराहरू यहाँ पनि देखिन्छ, यो अहिलेको विपदमा पनि देखिन्छ। त्यस कारणले 10 गते भन्दा 11 गते भन्दा
हामी कुराकानीकै क्रममा रहेका छौँ आजको अन्तर संवादमा हामीले भुटेकोशी बाढी र यसले निम्त्याएको विपद बारे केन्द्रित भएर विपद व्यवस्थापन विज्ञ गंगालाल तुलाधरसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप केही अगाडि बढ़ाऊ। अहिले अब अन्तर्राष्ट्रिय समुदायबाट पनि अब नेपाललाई के कस्तो सहयोग चाहिन्छ, तत्काल राहत खोज उद्धार प्रविधि, वैज्ञानिक अध्ययन, पूर्व सूचना प्रणाली, जलवायु वित्त वा दीर्घकालीन पुनर्निर्माणका त्यस्ता सवालहरू उत्थान भइरहेका छन्, शोधन पनि भइरहेको छ। अब जलवायु परिवर्तनका कारण हिमालयमा जोखिम बढ़िरहेको अवस्थामा विकसित मुलुक र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले नेपाल जस्ता हिमाली देशप्रति जलवायु न्याय र अनुकूलन वित्तका लागि योगदान पुर्याउनुपर्छ भनेर हाम्रा कोप सम्मेलनहरूमा पनि ती कुरा उठान भइरहँदा यहाँले अन्तमा कसरी अब राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यो विषयलाई जलवायु परिवर्तनबाट जुन किसिमको एउटा भयावह स्थिति देखा परेको छ यसलाई कसरी उत्थान गर्नुपर्छ, अन्तर्राष्ट्रिय समुदायले यसलाई कसरी हेर्नुपर्छ, नेपालले आफ्नो पहललाई कसरी अगाडि बढाउनुपर्छ, एकदम छोटकरीमा बताइदिनुहोस् न।
तपाईँले ठिक भन्नुभयो, जलवायु वित्तको कुराकानी गर्दा लस एन्ड ड्यामेज हानि नोक्सानीको कुराहरूसँग उठाएर हामीले अन्तर्राष्ट्रिय त्यस्ता सम्मेलनहरू कोप लगायतका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा अब सशक्त ढङ्गले बडो निर्भीकतापूर्वक हाम्रो नेपालीपन र नेपाली शक्तिका साथ चाहिँ हाम्रा अधिकारीहरूले नीति निर्माताहरूले त्यहाँ बोल्नु पर्दछ र यो हामीले नखाएको विक्स को चाहिँ हामीले खान परेको स्थिति छ। त्यसबाट हामीले चाहिँ अनावश्यक चाहिने मृत्यु वहन गर्नुपर्ने खालको स्थितिमा हामी पुगेका छौँ। हिमाल पग्लिने हाम्रो कारणले होइन, यो विश्वकीय यो चाहिँ तापमान वृद्धिकै कारणले हो भन्ने खालको कुरा अब कतैतिर चाहिँ शङ्का गर्नुपर्ने दुविधा युक्त खालको कुराहरू छैन। त्यस कारणले जलवायुवित्त का कुराहरूमा हामीले सशक्त ढङ्गले आवाज बुलन्द गर्न पर्यो र चाहिँ हामीले आगामी दिनमा निकै नै ठुलो चाहिँ त्यो आवाज अन्तर्राष्ट्रिय क्षेत्रमा उठाउन सक्यौँ भनेर भने सबैको ध्यान आकर्षण हुन्छ र सहानुभूतिपूर्वक पनि हामीलाई चाहिँ सहयोग गर्ने खालको कुरामा चाहिँ दात्री निकाय दात्री राष्ट्रहरू को हात अगाडि बढ्छ भन्ने मेरो विश्वास छ।
भारत तर्फ समेत नदी प्रणालीबाट प्रभाव पर्न सक्ने अवस्था पनि रहेको छ। त्यसै गरी अघि कुराकानी भयो चीन भारत र नेपाल बीच एउटा पूर्व सूचना प्रणालीको पनि व्यवस्था गर्दा उपयुक्त हुने हो कि भन्ने सवालहरू पनि रहेका छन्। किनभने अघि यहाँले कुराकानीका क्रममा पनि अब हिमाली क्षेत्र जुन 2400 किलोमिटरमा रहेको छ त्यसमध्ये ठूलो हिस्सा नेपालमा पनि पर्ने गर्दछ। कुन बेला के हुने हो र कस्तो क्षति हुने हो भन्ने यकिन गर्न पनि अप्ठ्यारो नै रहेको छ। त्यसका लागि मानवीय र आर्थिक क्षतिको न्यूनीकरणका लागि अब हामीसँग सार्क लगायत भनौँ हाम्रा छिमेकी राष्ट्रहरू पनि रहेका छन्। हामीले पनि छिमेकी राष्ट्रहरूसँग समन्वय गर्नुपर्ने बेला पनि भएको छ। यस हिसाबले एउटा साझा सूचना संयन्त्र अथवा पूर्व सूचना प्रणालीको विकास गर्न कूटनीतिक पहल गर्नुपर्ने हो कि अथवा अब यो अवस्थालाई नजर गरेर सबै देशहरू जोसँग यो विषयले सम्बन्ध राख्छ उनीहरूले नै यो पहल लिनुपर्छ के लाग्छ यहाँलाई?
अब यो चाहिँ महत्वपूर्ण कुरा फेरि तपाईँले उठाउनु भएको छ र यो नेपाल र चीनको बीचमा चिनिया राष्ट्रपति महामहिम सी जिनपिङ नेपाल भ्रमण गर्ने क्रममा चाहिँ दुई देश बीचमा यो विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको निम्ति अन्तर्देशीय यो चाहिँ अर्ली वार्निङ सिस्टमको त्यसलाई चाहिँ कार्यान्वयनमा ल्याउने भन्ने खालको कुराहरू चाहिँ एग्रिमेन्ट भएको थियो भन्ने खालको कुराहरू पनि यहाँ आएको छ। दुई देशले हस्ताक्षर गरेको कुरा पनि अहिले चर्चामा आएको छ तर त्यो अहिले कार्यान्वयनको कुनै पनि चरणमा त्यसले प्रवेश गर्न पाएको छैन। के कारणले चाहिँ नपाएको हो भन्ने खालको कुरा चाहिँ यो अहम प्रश्न चाहिँ अहिले उठिरहेको छ। जेसुकै कारणले भए पनि उपयुक्त तपाईँले भन्नुभयो जस्तो उपयुक्त मात्र होइन यो अत्यावश्यक कुरा हो र खास गरिकन नेपाल र चीनको बिचमा चाहिँ विपद जोखिम न्यूनीकरण र व्यवस्थापन चाहिँ अन्तर समझदारी गरेर त्यसलाई के अन्तर सहमति गरेर यो दुईटा देशको बिचमा चाहिँ यस्ता पूर्व चेतावनी प्रणाली पूर्व सावधानीका लागि पूर्व सूचना प्रणालीको चाहिँ व्यवस्था गर्नुपर्ने आवश्यक देखियो। अहिले पनि यो घटनामा यो यो विपदमा चिनिया पक्षबाट हेर्ने हो भने पनि त्यहाँ कयौँ मान्छेहरूले मान्छेहरू मरेको कयौँ मान्छेहरू हताहत भएको घटनाहरू अहिले देख्यौँ। त्यस कारणले यो अब यो घटना हाम्रो मात्र रहेन नेपाल र चिनको रह्यो र यो अझै यो नदी मा यस खालको भीषण बाढी आउने र त्यो 81 त्यो भीषण बाढी तलसम्म जाने खालको कुराले स्वाभाविक रूपले भारतीय भूमि बिहार उत्तर प्रदेश समेतलाई पनि हाम्रो चाहिँ तीनवटा नदी प्रणाली मार्फत यो 6000 वटा नदी साना नदीहरूको चाहिँ हाम्रो देशमा जुन प्रकारले चाहिँ यस्तै प्रकारले बाढी आउने खालका कुराहरू हुने हो भनेदेखि त्यो भारतलाई पनि नोक्सान पुग्ने कुरा हो। त्यस कारणले हामीले चीन नेपाल भारत बङ्गलादेश सँगसँग पनि चाहिँ यो संयुक्त रूपमा हामीले पहल गर्नुपर्ने र हाम्रा प्रयास र प्रयत्नहरू चाहिँ अब चाहिँ संयुक्त रूपमा लिएर जानु पर्दछ भन्ने मलाई लाग्दछ र जलवायु परिवर्तनको असरहरू कति भयावह हुन्छ भन्ने खालको कुरा त्यो अब हामी नेपालीहरूका निम्ति मात्रै होइन यो चीन भारत र बङ्गलादेश लगायतका देशहरूको लागि पनि हो। त्यसैले हामीले अब संयुक्त रूपमा चाहिँ हामीले एक मना एकताका साथ अगाडि बढ्नुपर्ने हुन्छ एकले अर्कालाई मद्दत गरेर जानुपर्ने हुन्छ र संयुक्त रूपमा यसका प्रयत्नहरू चाहिँ अगाडि बढाउनुपर्छ।
हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद बाबुरामजी, मलाई बोलाइदिनु भयो तपाईँको यो लोकप्रिय हाम्रो रेडियो नेपाल मार्फत आफ्ना कुराहरू राख्ने मौका पाएँ, त्यसका लागि धेरै धेरै धन्यवाद तपाईँलाई पनि।
आजको अन्तरसंवादमा हामीले भोटेकोशी बाढी र यसले निम्त्याएको विपदबारे केन्द्रित भएर विपद व्यवस्थापनका विज्ञ व्यक्तित्व गंगालाल तुलाधरसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।